Habla Torao, Zurgo, Ayo, Apostol, Mazoano. Mi ayat ke dil mein kuch arz karne se pehle do teen baatein aapke gushudar karne hain. Ek baat to ye ki aaj Juma ka din hai और आपको मालूम है कि जुमा के दिन सूर्य की नमाज में सूरह अल-तामीम सजदा की तिलावत मसनून है, इसलिए बिलखुसूस जो पास वो आइम्मा जो मस्जिदों की बात अंजाम देते हैं उनको इस सुन्नत अदा करने का एहतमाम करना चाहिए. किसी किसी को शुबा हो सकता है कि हदीस शरीफ में इमाम को तालीम दी गई है कि जब वो लोगों की नमाज पढ़ाए तो उसको चाहिए कि वो हल्की नमाज पढ़ाए, इसलिए कि मुसल्लियों में मुक्तदियों में ज़ईफ भी होते हैं, कमजोर भी होते हैं, मरीज भी होते हैं. ये भी आया है हदीस में, मन अम्मा मिनकुम फलयुकद्दिम, तुम में से जो कोई इमामत करे उसे चाहिए कि वो हल्की नमाज पढ़े, ताकि एक ईमान आपका ये है और एक सुन्नत आपकी है. सब जुमा की फजर में अल-तामीम सजदा की तिलावत, रज़ार की तिलावत वगैरह होती है. जैसे वितर की नमाज में आप की तिलावत आमतौर पर सूरह सबह इस्म रब्बिक अल-आला और या अय्युहल काफिरून और कुल हुवल्लाहु अहद की होती है. जुमा की नमाज में भी इसी सूरह सबह इस्म रब्बिक अल-आला की तिलावत आपसे. ये जो सुन्नतें हैं हमारे 24 घंटे की, उसको मरवज रखें की कोशिश करें. तो अब ये दो चीजें हो गई, इमाम को चाहिए कि हल्की नमाज पढ़ाए और ये कि सब सूरह अल-तामीम सजदा 3 रुकुओं का मुकम्मल सूरा है. ऐसी सूरत में दो हदीसों में एक तरह से टकराव समझ में आता है हमारे अपने ख्याल में. इस वास्ते इस बात को ध्यान में रखना चाहिए कि ये जो अल-तामीम सजदा की तिलावत है, सूरह दार की तिलावत है, ये हल्की नमाज ही है. ऐसे है जाग रहे कि नहीं जाग रहे? जागो, जागते रहो, जगाते रहो. बात यह है कि नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के जमाने में एक साहब ने नमाज बहुत तवील पढ़ाई, बहुत लंबी नमाज पढ़ाई. उन लोगों को तो कुरान पाक की तिलावत का शौक ही था. आपको मालूम है कि तनाव होता था, मुकाबला चलता था. कोई मस्जिद में जाता अपनी नमाज शुरू कर देता, नबी लंबी नमाजें आमतौर पर अकेले पढ़ने के हैं. इतनी लंबी नमाजें हैं वो सबके सब अकेले पढ़ने की है, सिवाय रमजान में तरावीह और वितर. तो उस जमाने में मस्जिदों में लोग पहुंच जाते थे, अपना पढ़ना शुरू कर देते, नमाज में खड़े हो जाते थे. कोई दूसरा कहता कि आज तो मैं इतनी लंबी नमाज पढ़ूंगा कि इनको पीछे छोड़ूंगा. वो हिम्मत आगे खड़ा होता, मगर पहले खड़ा हुआ भी ऐसा बाहौसला होता था, खड़े खड़े इतना तवील क़याम वो करता था कि पीछे जो हिम्मत करके गया था कि आज मैं इनको पीछे छोड़ दूंगा, उनसे आगे नहीं हो सका, ऐसा मुकाबला चलता था. तो एक मरतबा एक सहाबी ने बहुत लंबी नमाज पढ़ाई, जिसकी वजह से मुसल्लियों को शिकायत हो गई, मुक्तदियों को. वो शिकायत नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम के पास पहुंची तो आपने फरमाया कि जो शख्स इमामत करे उसे हल्की नमाज पढ़ाना चाहिए, इतनी लंबी नहीं कि जिसकी वजह से लोगों को शक्त हो जाए. बहुत तवील नमाज को के मुकाबले में ये बात फरमाई गई है. और जहां तक ये 2-3 सूरे 40 आयत की तिलावत का ताल्लुक है, ये हल्की ही नमाज है. ہم لوگوں کو چونکہ وظیفہ ہماری زندگی کا وظیفہ انا آتینا قل و اللہ نماز پڑھیں گے بس انا آتینا قل و اللہ انا آتینا قل و اللہ ولا صلی الا ارائیت اللذی انا آتینا علم ترا ازا جاس سورة اللہ سورة الناس یہی وظیفہ بنا گئی مغرب کی نماز میں ٹھیک ہے تو اس لیے شبہ نہیں ہونا چاہیے. حدیث میں آیا ہے نماز ابھی کی پڑھو اور یہ موسم ہے ٹھیک ہے سورہ اللہ سے شروع کر دی. اعتراض ہوتا ہے لوگوں نہیں جاننے کی وجہ سے. زیادہ تر جو اعتراض ہوتے ہیں ان کا اعتراض کرنا جہالت کی دلیل ہوا کرتا ہے, نادانی ناواقفیت کی وجہ سے اعتراض. آج جمعہ کا دن ہے, ساتھیوں کو چاہیے کہ سورہ کہف کی تلاوت اہتمام سے کر. جمعہ کا دن ہے, ساتھیوں کو چاہیے کہ درود شریف خوب کثرت سے پڑھ. اور جمعہ کا دن ہے, ساتھیوں کو چاہیے کہ اپنے طبعی ضروریات کی تکمیل کر کے جمعہ کے انتظار میں جلدی سے جلدی مسجد پہنچنا اور جمعہ کے انتظار میں مسجد میں بیٹھے رہنا, عبادت میں لگے رہنا چاہیے. اب اپنی مسجد ہی میں ہے تو بس تم تیاری کچھ ایسی کر لیجیے کہ ذرا پہلے تیار ہو کے پہنچے جیسی ہے. روزانہ مسجد کی تھوڑی سی جھاڑو جھٹکے کا اہتمام بھی ہوتا ہے, اس میں جو مقامی ساتھی ہیں ہمارے ہوتے ہی اندر ان کے تھوڑا سا ساتھ دے دیں. جمعہ کے دن عام طور پر غسل کرنا بھی سنت ہے, لیکن معتکفین جو مسنون اعتکاف میں ہیں وہ لوگ صرف وضو پر ہی اکتفا کریں, بشرطے کہ وضو قائم نہ رہا ہو. اور یہ جو آگے دو صفحے اور آگے بڑھائی گئی ہیں تختے ڈال کر, مسنون اعتکاف والوں کو اس میں نہیں جانا چاہیے. اس کا خیال مسجد کے اندر رہے بس, صرف شدید ضرورت پر طہارت کا تقاضا ہو, استنجا کا تقاضا ہو, وضو کرنا آپ کے لیے ضروری ہو تو بس آپ کو مسجد سے باہر جانا. ایسا پڑاؤ ڈالے رہنا ہے کہ بلا ضرورت شرعیہ آپ مسجد سے باہر نہ جائیں, اس کا خاص خیال رکھیں. ہاں نفل اعتکاف والوں کے لیے اس کی سہولت حاصل ہے کہ اگر وہ کسی اور ضرورت سے باہر جانا چاہیں تو چونکہ ان کا اعتکاف اسی وقت تک ہوتا ہے جب تک کہ وہ مسجد میں ہیں, اس لیے ان کو ایکسٹرا کام ہے. اور وہ یہ ہے کہ وہ جب بھی باہر جائیں تو جب بھی آئیں اعتکاف کی نیت کر کے آنا. ابھی جو مسنون اعتکاف والے ہیں ان لوگوں نے ایک دن شروع میں اعتکاف کی نیت کر لی, اب چونکہ باہر یہ جاتے ہی نہیں ہیں اور جا رہے ہیں تو شریعی اجازت کی وجہ سے جا رہے ہیں کہ طہارت کے واسطے, اس واسطے ان کا تو اعتکاف میں ہی ہے وہ. لیکن یہ جو نبلی اعتکاف والے ہیں ان کو چاہیے کہ اس کا خاص خیال رکھیں. ہر باب میں بہت سے مسائل ہوتے ہیں, وہ بھی تھوڑا تھوڑا کر کے سیکھ لینا چاہیے. میں ایک وقت سارے مسائل سنا دیے تو ذرا ساتھیاں الجھن میں بھی پڑ جاتی. یہ چند ایک باتیں آپ اس وقت میں ذہن میں رکھیں, سورہ کہف کی تلاوت, درود شریف کی کثرت, جمعہ کی تیاری اول سے اول پہلے سے پہلے, یہ سب لوگوں کو پہنچ کر بیٹھنا چاہیے. اور جو اپنا روز کا یہاں کا معتکفین کا معمول ہے انشاءاللہ العزیز وہ معمول بھی حسب معمول ہوگا, اس میں تو وہ تبدیلی تغیر نہیں. یہ ایک بات تھی جو اس موقع پر آپ کو سنانا مصلحت معلوم ہوئی. ایک بات اور آپ کی خدمت میں رکھنی ہے, اور وہ یہ ہے کہ حدیث شریف میں جہاں یہ آیا ہے کہ جو شخص رمضان کے روزے رکھے اس کے گناہ معاف ہوتے ہیں, ایسی حدیث میں یہ بھی آیا ہے کہ جو شخص رمضان میں قیام کرے اس کے گناہ معاف ہوتے ہیں, یہ بھی آیا ہے کہ جو شخص لیلۃ القدر میں قیام کرے اس کے گناہ معاف ہوتے ہیں. تو اس کی بنا پر تراویح کے علاوہ تہجد کا اہتمام ساتھیوں کو کرنا چاہیے قیام لیل کی نیت سے. اس کے لیے آپ کو جو کام کرنے ہیں وہ یہ ہے کہ اگر آپ 2:30 بجے ہو جائیں تو 3:15 بجے تک آپ تہجد دعا قیام لیل کی نیت سے اس سب سے فارغ ہو کے 3:15 بجے سے کچھ ایسا تیار رہے. اگر آپ سے یہ کہا جائے کہ بھائی 3:30 بجے دسترخوان تیار ہے, تشریف لائیں, سحری فرما لیں, تو ایسی صورت میں چٹ سے پورے ساتھی پہنچ جانے کی کوشش کرو. چاہے تو اس واسطے کہ آپ کو معلوم ہے کہ خدمات انجام دینے والی ہمارے پاس میں 2-3 ٹیمیں ہیں. پانی کا انتظام کرنا ایک کا کام ہے, برتن دھونا ایک کا کام ہے, کھانا نکالنا ایک ٹیم کا کام ہے, کھانا سپلائی کرنا ایک ٹیم کا کام ہے. یہ تو اللہ جزائے خیر دے ہمارے نوجوانوں کو, ان کے ذوق کو شوق کو دیکھ کے رش ہوتا ہے. ہم بھی صحت مند ہوتے, چاقو چوبند ہوتے تو ہم بھی کوئی خدمت کر لیتے. تو ایسی صورت میں اگر ہم معتکفین یا مہمان حضرات سحری کرنے میں 4:15 بجا دیں گے تو یہ کھلانے والے انتظام کرنے والے لوگوں کی سحری کا کیا ہوگا؟ آپ اور انجا صاحب لوگ جو ہے 2 بجے سحری کر لینا. ہم لوگ تو 4:15 بجے سے پہلے کرے تو بھوک بہت لگتی. آپ کو معلوم ہے کہ 2 بجے کر لیا تو پھر سو جاتے, تمہاری سحری بھی جاتی. اس واسطے برائے کرم آپ حضرات 3:30 بجے شہری کھانے کے مقصد سے سارے کے سارے ساتھی نماز سے دعا سے فارغ ہو کر کھانے کے لیے تیار ہونا چاہیے. 4 بجے کھانا کھاؤ. ہمارے علاقوں میں تو عام طور پر موسم زیادہ گرم ہوتا ہی نہیں, معتدل علاقہ ہے, تھوڑے تھوڑے گھنٹے ہیں. ورنہ آپ کو معلوم ہے کہ 22-22 گھنٹوں کا روزہ بھی چل رہا ہے اس وقت میں, 18 گھنٹوں کا روزہ چل رہا ہے, 19 گھنٹوں کا روزہ چل رہا. مولا تعالیٰ نے ہم ضعیفوں پر کرم کر دیا. ابھی حرمین شریف میں اللہ کی توفیق سے حاضری کی سعادت ملی, جانے سے پہلے لوگوں نے فون کر کے معلوم کیا کہ وہاں گرمی کا کیا عالم ہے. سب رمضان سے پہلے فون کیے, بہت شدید گرمی ہے, بہت شدید گرمی. لیکن جب پہنچے 2 رمضان 3 رمضان کو, انہوں نے دیکھا کہ 33-32 ڈگری وہاں گرمی ہے. وہاں کے ساتھیوں سے کہا کہ یہاں آنے سے پہلے لوگوں نے بتایا کہ حد سے زیادہ شدید گرما ہے, بہت پریشانی چل رہی ہے. وہاں کے لوگوں نے کہا رمضان آیا تو اس کے ساتھ ساتھ رحمان نے کرم کر دیا کہ دھوپ کی شدت میں کمی ہوگی. اور ہم ضعیفوں کے اوپر تو پروردگار عالم میں کتنا گرم ہے کہ رکھا ہی ایسے علاقے میں جو معتدل ہے. یہاں کی گرمی گرمی نہیں, یہاں کی سردی سردی نہیں. یہاں کی شدید سردی میں سرد علاقوں والے جب لوگ آتے ہیں اور یہاں والوں سے سنتے ہیں کہ بہت سردی ہے تو ان کو ہنسی آتی ہے. اس کا ان لوگوں سردی بنا ہوئی معتدل علاقے میں ہے, 4 بجے کر لیں, فارغ ہو جائیں, 3:30 بجے بیٹھ جائیں, اس کا اہتمام کر لیں تاکہ دوسرے ساتھیوں کو سہولت ہو جائے, کھلانے والوں کو, انتظام کرنے والوں کو, خدمت کرنے والوں کو. ابھی ہم وضو سے فارغ ہونے طہارت کے لیے گئے تھے, بالکل آخر وقت میں یہ خدمت گزار کہ جلدی جلدی فارغ ہونے کی کوشش میں تھا, ٹائم نہیں مل رہا ان ساتھیوں کو. پورے مہمانوں کو معتکفین کو کھلانے کے بعد پھر وہ لوگ کھائیں, ان کو بھی تو تھوڑا سا ٹائم چاہیے. اس کا خاص طور سے تھوڑا سا خیال ساتھی رکھنے کہ 2:30 بجے اٹھ جائیں اور 3:15 بجے تک اپنے تمام مسائل سے تہجد وغیرہ سے دعا وغیرہ سے فارغ ہو کر تیار رہنا چاہیے. جو ہی اعلان ہو جائے فوراً ہی شہری سے فارغ ہو, اس کے بعد فوراً آئے, جس قدر الحاظاری دعاؤں میں اللہ جل شانہ کو منانے کی کوششیں ہو سکتی ہیں करते रहना चाहिए। हदीस में आता है कि रोना बंदे का अल्लाह को बहुत पसंद है, जो आज अल्लाह के खौफ से रोए और उसकी आंख से मक्खी के सर के बराबर पानी निकल जाए, अल्लाह उस आंख पर जहन्नम को हराम कर देती। बड़ी होती बताई, मांगने की बहुत कमी हो गई। आपके कार्ड में लिखा हुआ है 5 से 10 मिनट तक दुआ का एहतमाम करें। कभी दिल किया जाता साथियों से शाम के वक्त में या सुबह के वक्त में जायजा ले लिया जाए, पूछ लिया जाए कि भाई आपके 3 पारे हुए कि नहीं, आपके 3 पारे हुए कि नहीं, आपकी 10 मिनट की दुआ हुई कि नहीं। कभी कभी पूछने में वो जी चाहते, मगर पूछे तो बताने उससे क्या नतीजा होगा, आइंदा आएंगे कि नहीं आएंगे। हर साथी अपने शौक से उन आमाल को पूरा करे, और अच्छा है खुद से कभी मौका मिल जाए बोल देना चाहिए मेरे आज 3 बजे हो गए, मेरा आज 1000 मरतबा और मैंने आज अल्लाह की तौफीक से 15 मिनट दुआ की दुआ का इस्तेमाल के लिए इतना होना चाहिए। जायजा लिए तो पूछे तो करते होते, नहीं तो नहीं करते। उनके ऐसी बात सुनने में आती है लोगों से, पूछे तो करते तो नहीं करते उनके पास आती है। बोलो आप कुछ ऐसा कीजिए कि उन लोगों की ये बदगुमानी दूर हो जाए, हमसे पूछा भी न जाए और हम उस काम को करने वाले हों जो हमको बताया गया, ठीक है ना। ये 2-3 बातें आयात के जेल में सुनाने से पहले आपको गुज गुजार करना मसलहत मालूम हुआ। आगे वाली गाड़ी है बोलिए भाई, बराबर वाली तो ठीक है। कल आप हजरात ने अल्हम्दुलिल्लाह रब्बिल आलमीन के जेल में थोड़ी सी बात समाप्त करवाई थी, थोड़ी सी बात समाप्त करवाई थी, तफसीलात बहुत है। मुझे मुख्तलिफ आयात के जेल में आपको एक आध हफ्ते में कुछ चीजों का मुजाकरा आपके सामने करना है, इसलिए ज्यादा उस सिलसिले में तफसीलात में गए बगैर बस इतना ध्यान में रख लीजिए कि हर किस्म की तारीफ अल्लाह के लिए होना अल्हम्दुलिल्लाह से समझ में आ गया। तो ऐसी सूरत में सिर्फ अल्लाह के लिए तारीफ है, सिर्फ अल्लाह ही तारीफ के मुस्तहिक है, उसका इतना असर तो कम अज कम हर सुनने वाले में आना चाहिए कि वो अपने आप को कभी तारीफ का मुस्तहिक ना समझे। आया समझ में? अगर ये नहीं आया तो अल्हम्दुलिल्लाह रब्बिल आलमीन कुरान शरीफ की पहली आया समझ में नहीं आई बोले जैसा। हर शख्स की हाल मुनाजी में मेरी तारीफ करना लगा, मेरी तारीफ करना लगा, नहीं भी करा तो मैं कैसा करा देखे, कराने के चक्कर में रहता, नमाज में खड़े रह के कहता है हर किस्म की तारीफ का हक सिर्फ और सिर्फ अल्लाह रब्बुल आलमीन के लिए है, और ये अपने आप को तारीफ के काबिल समझता है। ये चाहता है कि लोग मेरी तारीफ करें, जुबान से कहता है तारीफ अल्लाह के लिए है, और अंदरून में तो तकाजा है वही है कि लोग मेरी तारीफ करें। बोलता कुछ है और अंदरून में कुछ, कितना बड़ा नक्स। अल्लाह ही कर क़यामत के दिन रुसवाई से बचाना, बहुत अजीब हाल है, बहुत अजीब। बहरहाल इसको आप ज़हन में रखें और ये भी साथ में ज़हन में रखें कि कायनात की जितनी चीजें हैं, हर चीज की जो जरूरत है वो जरूरत का पूरा करने वाला अल्लाह है। स्वास्थ्य कोई किसी की जरूरत पूरी नहीं करता, मोहताज मोहताज की जरूरत पूरी नहीं करता, मोहताज की जरूरत गनी पूरा करता है, गनी अल्लाह की जात रब्बुल आलमीन है, तमाम आलमों के वो रब है और रब के माना जरूरतों को पूरा करने वाले। स्वास्थ्य हमारे बुजुर्गों के यहाँ बोला, हर साथी को ध्यान में रखना चाहिए, पालने वाला रब پلنے والے سب، یاد رہے گا نا، پلنے والا، پلنے والے
سب،
سب الرحمن الرحیم. کل بسم اللہ الرحمن الرحیم کے ذیل میں اس سلسلے میں تھوڑی سی بات آپ کے سامنے آ گئی تھی، جو بڑے مہربان نہایت رحم والے. مالک یوم الدین، بدلے کے دن کے مالک، جزا کے دن کے مالک، جلالی آیت ہے. خوف پیدا ہو جائے مالک یوم الدین. قرآن پاک کے پڑھنے کے بڑے آداب، اللہ کی رحمتوں والی آیات پر امید بڑھے، اللہ کے جلال کا اظہار کرنے والی آیات پر دل میں خوف پیدا ہو جائے، اللہ کے عذاب کی آیات پڑھنے پر یا سننے پر آدمی کے اندرون میں اس سے پناہ مانگنے کا جذبہ، بڑے آداب میں قرآن پاک کی تلاوت. یہ آخرت کے دن کا تصور ذہن میں رہنا چاہیے. دنیا یہ امتحان کی جگہ ہے، آخرت امتحان کا نتیجہ دیکھنے کی جگہ ہے. روز جزا کے مالک، آپ بولے صاحب آج کے دن کے مالک کون؟ جزا کے دن کے مالک، آخرت کے دن کے مالک، بدلے کے دن کے مالک اللہ ہیں. آج کے مالک کون ہے؟ آج کے مالک بھی اللہ ہی. دیکھیں پوری کائنات کی ہر ہر چیز کے مالک اللہ رب العالمین ہے. لیکن آپ کو معلوم ہے کہ اس دنیا میں کون مالک ہے اس گھر کا، کون مالک ہے اس باغ کا، کون بڑا ہے اس ریاست کا، کون حاکم ہے اس ملک کا، کون بادشاہ ہے پرانے علاقے کا، مختلف لوگوں کے نام آتے ہیں. یہ ملکیت عارضی، لیکن حقیقی ملکیت تمام چیزوں کی اللہ ہی کے لیے. اور کل قیامت کے دن ان کی مالکیت کیسی ہوگی؟ ان کی مالکیت ایسی ہوگی کہ اللہ جل شانہ پوچھیں گے لمن الملک اليوم، آج کا، آج کے دن کی بادشاہت کس کی ہے، آج کے دن کا مالک کون ہے. تو آپ کو معلوم ہونا چاہیے کوئی جواب دینے والا بھی نہیں ہوگا، اس وقت سے خود اللہ ہی فرمائیں گے للہ الواحد القہار. قرآن شریف کی آیت ہے لمن الملک اليوم للہ الواحد القہار. غلب والے، قہر والے، یکتا اللہ کا دن، اس دن کو یاد کرنا، یاد رکھنا، اس دن کی تیاری کرنا، یہ سب کے لیے ضروری ہے. بولنا نہیں آخرت، ہمیشہ سامنے رہنا، یہ ایمان کی علامت میں سے. آدمی آخرت کے بارے میں فکر مند ہو جائے، آخرت کی تیاری میں لگ جائے، دنیا سے اس کا دل ہٹ جائے، اپنی آخرت کی زندگی کو بنانے کی فکر اس کو دامنگیر ہو جائے، تو یہ ایمان کی علامت ہے. حدیث شریف میں آتا ہے نبی رحمت صلی اللہ علیہ وسلم نے ارشاد فرمایا افمن شرح اللہ صدره للاسلام وهو على نور من ربه، جس کے سینے کو اللہ اسلام کے لیے کھول دے تو وہ اپنے پروردگار کی طرف سے ایک نور کو پایا ہوا ہوتا ہے. اور پھر آپ نے فرمایا ان النور اذا دخل انفسا، جب نور ایمان، نور ہدایت دل میں داخل ہوتا ہے، دل میں حق کو قبول کرنے کی وسعت گنجائش پیدا ہو جاتی ہے. آپ کو دیکھیں کسی کے سامنے ہر بات بولے تو اس کو قبول نہیں کر رہا, اترتی نہیں اس کے اندر, مطلب یہ گنجائش نہیں ہے دل میں, کھلا نہیں ہے دل. حق بات بولو, قرآن کی بولو, حدیث کی بولو, سچائی کی بولو, بند ہے بند, داخل نہیں ہوتی. حضرات صحابہ کرام نے اس پر پوچھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم, نور ہدایت کے دل میں داخل ہونے کی کوئی علامت ہے؟ اس پر نبی علیہ السلام نے فرمایا کہ ہاں, اس کی علامت یہ ہے, التجافی عن دار الغرور والالتفات الى دار الخلود والاستعداد للموت قبل نزوله. یہ علامت ہے دل میں نور ہدایت کے آنے کی. کیا مطلب ہے اس کا؟ دنیا دھوکے کی جگہ سے دل کا ہٹ جانا, آخرت ہمیشہ ہمیشہ کی جگہ کی طرف دل کا متوجہ ہو جانا, اور موت کے آنے سے پہلے آدمی کے موت کی تیاری میں لگ جانا, یہ دل میں نور ہدایت کے آنے کی علامت ہے. وہ آخرت اس کی تیاری میں لگ, بہت عظیم دن ہے یوم عظیم. سب سے بڑا دن, وہاں کی کامیابی حقیقی کامیابی, وہاں کی ناکامی حقیقی ناکامی, وہاں کی عزت حقیقی عزت, اور وہاں کی ذلت حقیقی ذلت, اور وہاں کی سرخ روئی حقیقی سرخ روئی, اور وہاں کی سیاہ روئی حقیقی سیاہ روئی. یہاں کا کچھ نہیں ہے آج کا, آج پاس کل فیل, پھر پرسوں بعد پھر ترسوں فیل, کامیابی ہے نا ناکامی. وہاں کی کامیابی حقیقی کامیابی اس دن کی تیاری میں لگی. ایسا دن اللہ جل شانہ نے فرمایا, یوم لا ينفع مال ولا بنون الا من اتى الله بقلب سلیم. اس دن مالدار کا مال کام نہیں آئے گا, اور عیال دار کی عیال اس کے کام نہیں آئے گی. مالدار ہے مگر وہاں اس کا مال کام نہیں آئے گا, صاحب اولاد ہے اولاد وہاں اس کے کام نہیں آئے گی. الا من اتى الله بقلب سلیم, ہاں جو محفوظ دل لے کر آئے گا, اس کا یہ محفوظ دل لے کر آنا کام دے گا. وازلفت الجنۃ للمتقین بین بعید, تقوی والوں کے لیے جنت قریب کر دی جائے گی. ھذا ما توعدون لکل اواب حفیظ, آ جائے گا کہ دیکھو یہ وہ خوشخبری جس کا تم سے وعدہ کیا گیا تھا ہر ایسے شخص کے لیے جو اللہ کی طرف رجوع کرنے والا اور اللہ کے منشا کی حفاظت کرنے والا. کون؟ فرمایا من خشی الرحمن بالغیب, جو اللہ کو دیکھے بغیر رحمان کو دیکھے بغیر اس کا خوف رکھے. وجاء بقلب منیب, منیب دل لے کر آئے, اللہ کی طرف متوجہ رہنے والا دل لے کر آئے, اس سے کہا جائے گا ادخلوها بسلام ذلك يوم الخلود, سلامتی سے آ جاؤ جنت میں ہمیشہ ہمیشہ کا یہ دن. کیا چیز کام آئے گی وہ معلوم کر لینا, کہیں بھی جانے سے پہلے وہاں کیا چیز کام آتی معلوم کرنا نا, عجیب بات ہے. باہر جانا ہے وہاں کیا کیا رکھنا پڑتا ساتھ میں, پوچھتے نہیں پوچھتے. آپ لوگ ایسا بیٹھے ہوئے ہیں کہ سارے جلدی سو رہے تو اچھا ہے, وہ ایسا دکھا رہے اللہ حیات رکھے, پھر رمضان ملے, پھر ایسے اخیر آئے, پھر صحت و سلامتی کے ساتھ میں رہے, پھر بات سننے سنانے کا موقع ملے, پتا نہیں کس کو ملے گا کس کو نہیں ملے گا. اب جو موقع مل گیا غنیمت سمجھ کے کچھ کہنا سننا ہو جانا چاہیے نا, अब तुम लोग ऐसा बजेंगे तो सुनाने वाला क्या बोलेगा? अरे भाई आने मई बोल रहे ऐसा दिख रहा है, सुनने की तैयारी नहीं है, ऐसा लगता सुन ले रहे गाना उसका। अभी एक दो मिनट में बाकी है, हमारे मुकर्रर वक्त पर बात को खत्म करने के लिए तो वहां से दोस्तों जरा आपकी दिलचस्पी रही थी, 5-10 मिनट बढ़ा भी सकते, मगर आज नहीं करेंगे, तैयारी भी कर रही है। जरा चौकन्ना होके बैठो, ऐसा बैठना कि मरीज मुखर्रिर सेहतमंद हो जाओ। मुखर्रिर अगर बीमार है तो हमारी दिलचस्पी को देख के उसमें तवानाई दौड़ जाना चाहिए। तो आखिरत का दिन माल नहीं काम आएगा, औलाद नहीं काम आएगी। जैसे किसी मुल्क को आदमी जाता है तो वहां क्या चीजें काम आती है, क्या चीजों की जरूरत है पूछता है कि नहीं पूछता, और फराहम करता है कि नहीं करता। अब एक आदमी दुनिया के मुल्क को छोड़कर आखिरत के मुल्क को जा रहा है तो वहां क्या होना क्या नहीं होना पूछना नहीं पूछना, और वहां जो होना है वो फराहम कर लेना कि नहीं कर लेना। अब कौन कौन पूछ पूछ के क्या क्या चीजें जरूरत की है फेरिस बना के मेरे को बता दो। कुछ तो कुछ करना, वरना आजकल मैदा खराब हो जा रहा, चाप के निवारा डाल दिया तो क्या समझ में आया। थोड़ी सी अपन भी मेहनत करना, थोड़ी सी कदर भी होती किसी भी चीज की, वरना हमदर्दी में खाई में निवाला अगर चाप के डाल दिए तो ना दाढ़ा काम करते हैं, ना हुदूद काम करते हैं, ना मैदा कभी बनता है ना। थोड़ी तैयारी आप लोग भी कर ले, जब मुल्क दुनिया से मुझे मुल्क आखिरत को जाना कंपलसरी है तो वहां की क्या क्या चीजें जरूरी है और कौन कौन सी चीजें मैंने फराहम कर ली है और कौन कौन सी चीजें मुझे फराहम करनी बाकी है और कब फराहम करने का इरादा है और किसके किसके पास में गारंटी है कि उसे 2 साल का मौका मिलेगा, 10 साल का मौका मिलेगा, ये ऐसे में तैयारी कर लूंगा जी। सुधरना चाहिए ना इन सब चीजों को। इस वास्ते दोस्तों 2-3 बातें तो आपको सुना दी गई कि वहां किस चीज की जरूरत है। वहां जरूरत है कल्बे सलीम की, वहां जरूरत है कल्बे मुनीब की, वहां जरूरत है नूरे हिदायत की, है ना। ऐसी बहुत सारी लंबी चौड़ी फेरिस्त है, उसकी भरपूर तैयारी करें। अल्लाह जल्ल शानहु मुझे आपको सबको सही अमल की तौफीक अता फरमाए। اللهم ربنا لك الحمد كله ولك الشكر كله، اللهم أعنا على تلاوة القرآن وذكرك وشكرك وحسن عبادتك، اللهم حبب إلينا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والعصيان واجعلنا من الراشدين، اللهم اهدنا واهد بنا واجعلنا من الراشدين، اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين، سلما لأوليائك وحربا لأعدائك، اللهم وفقنا لما تحب وترضى وأصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين، اللهم زيننا بزينة الإيمان وزين أخلاقنا بخلق القرآن، وصل وسلم وبارك على سيدنا وحبيبنا ونبينا محمد وعلى آله وصحبه أجمعين. الحمد لله.